والصلاه والسلام على محمد الامين. اعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. خواتین و حضرات، سنت پر تدبر کر کے اس کی تعین کے تین اصول ہم نے اب تک پڑھے. یعنی پہلی چیز جو دیکھنے کی ہے وہ یہ ہے کہ کیا وہ چیز دین ہے، کیا رسالت پاک صلی اللہ علیہ وسلم نے اس کو دین قرار دیا ہے. پہلی چیز، کیونکہ اللہ کے پیغمبر لوگوں کو دین پہنچانے کے لیے آئے تھے اور دین ہی کی تبدیل و تلقین کے لیے ان کو مبعوث کیا گیا تھا. دوسرا اصول یہ ہے کہ چونکہ سنت کا لفظ بولا جاتا ہے تو سنت کا لفظ عملی زندگی کی چیزوں کے بارے میں بولا جا سکتا ہے. یہ تاریخی واقعات کے بارے میں، ماریات کے بارے میں یا عقائد کے بارے میں نہیں بولا جا سکتا. اور تیسرے اصول کا تعلق ان احکام کی تعین کرنے سے ہے کہ جن میں قرآن مجید بھی خاموش نہیں ہے، اس میں ذکر آ گیا قرآن اور وہ سنت میں بھی، یا تو قرآن پر عمل کے لحاظ سے زیر بحث آ رہے ہوں گے یا ابتدان وہیں سے شروع ہوئے ہوں گے. تو یہ ضروری ہے کہ ان کے بارے میں متعین کیا جائے کہ اصل میں کہاں سے شروع ہوئے. یہ چیز متعین کرنے کے لیے، جہاں معاملے کی نوعیت ایسی ہے کہ حکم قرآن میں رہ گیا ہے، رسالت مآب صلی اللہ علیہ وسلم کی زندگی سے متعلق نہیں ہوا، مسئلہ پیدا نہیں ہوا، اور جہاں قرآن مجید میں حکم زیر بحث نہیں آیا، جس کی ایک مثال کرنا ہے، وہاں بھی مسئلہ پیدا نہیں ہوا. لیکن جہاں قرآن مجید میں بھی ذکر ہو گیا ہے اور سنت میں بھی وہ حکم موجود ہے، تو وہاں یہ بحث پیدا ہو جاتی ہے کہ یہ اصلاً کہاں سے اٹھا ہوا ہے. یعنی یہ وہ دائرہ ہے جس میں اس کو متعین کرنا بھی ضروری ہو جاتا ہے کیا قرآن نے ابتدان میں حکم دیا ہے یا اصلاً وہ سنت سے اٹھا ہوا ہے. تو میں نے جیسے ابھی آپ کی مثال دی، قربانی ہے، اعتکاف ہے، ان کا کوئی حکم قرآن میں موجود نہیں ہے، قرآن ان کا ذکر کرتا ہے. اور جب قرآن ذکر کرتا ہے تو پھر یہ دیکھنا پڑے گا یہ کہاں سے آئے گا. تیسرا اصول یہ تھا. چوتھا اصول یہ ہے کہ سنت پر بطور تتبع عمل کرنے سے بھی وہ کوئی نئی سنت نہیں بن جاتی. تتبع کہتے ہیں نفل کے طور پر کوئی کام. قرآن مجید میں یہ اصول بیان کیا گیا ہے کہ جو بھی دین کے احکام ہیں، ایک تو ان کی یہ حیثیت ہے کہ اللہ نے ان کو فرض کیا، واجب کیا، ان کا حکم دیا، یا ان کی کوئی حیثیت طے کر دی. اب یہ حیثیت ایک بار طے ہو گئی، آپ نفل کے طور پر وہ کام کرتے ہیں. مثال کے طور پر قربانی ایک دینی عمل کی حیثیت سے طے ہو گئی. دین میں ایک آدمی اٹھا اور اس نے اٹھ کے کہا جی کہ میرا جی یہ چاہ رہا ہے کہ میرے یہاں بیٹے کی پیدائش ہوئی، میں اس پر قربانی کروں. اللہ تعالیٰ نے میری فصل بہت اچھی اگا دی، میری بھیڑ بکریوں میں بڑی برکت ہو گئی، میرا جی چاہتا میں قربانی کروں. اب یہ وہ کیا کر رہا ہے؟ یعنی اصل میں وہ دین میں پہلے سے ایک طے شدہ چیز پر عمل کر رہا ہے، اور عمل کس حیثیت سے کر رہا ہے؟ اسے نفل سمجھ کے، عبادت کی چیز سمجھ کے اس پہ عمل کر رہا ہے. تو یہ ہے تتبع کے طور پر اس پر عمل کرنا، جیسے نماز ہے. تو اب ایک تو نماز ہے جو ہمارے پاس دین میں متعین ہو کے آ گئی ہے، یہ نماز ہوتی ہے، یہ یہاں شروع ہوتی ہے، یہ اس کی رکعتیں ہیں، یہ اس کے اذکار ہیں، یہ اس کے اعمال ہیں، یہ اس کے اوقات ہیں، ہو گئی. خیال ہوا ہمیں کہ اللہ تعالیٰ نے بڑی نعمت عطا فرمائی ہے، ہم شکرانے کے طور پر اللہ کے سامنے سجدہ ریز ہو گئے، دو رکعتیں ہم نے پڑھ لی. اچھا کوئی مصیبت تکلیف آ گئی تو ہم نے کہا کہ اللہ تعالیٰ نے قرآن مجید میں یہ کہا ہے کہ ایسے موقعوں پر نماز پڑھ کے دعا کرو، تو ہم نے دو رکعتیں نماز پڑھی، اللہ سے دعا کی. تو یہ جو نماز ہم نے پڑھی ہے یہ کیا ہے؟ یہ ہم نے بطور نفل نماز پڑھی. تو اس کو عربی زبان میں نفل بھی کہتے ہیں اور تتبع بھی کہتے ہیں. چوتھا اصول یہ ہے کہ سنت پر بطور تتبع عمل کرنے سے بھی وہ کوئی نئی سنت نہیں بن جاتی. اب یہ نازک بات ہے، رسالت مآب صلی اللہ علیہ وسلم نے ایک چیز کو دین کی حیثیت سے جاری کر دی، مثلاً نماز. مثال کے طور پر نماز، حضور صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے مکے کی فتح سے نوازا، اور اس موقع کے اوپر آپ کھڑے ہوئے اور آپ نے کہا کہ میں اللہ کی شکر گزاری میں چار رکعتیں یا دو رکعتیں پڑھ رہا ہوں. تو یہ کیا ہوا ہے؟ یعنی کوئی سنت قائم کی گئی؟ سنت تو نماز کی قائم ہو چکی پہلے سے، حضور صلی اللہ علیہ وسلم نے اس پر بطور نفل عمل کیا ہے. جیسے میں نے अपनी और आपकी रोजमर्रा जिंदगी से मिसाल दी कि हम भी ये करते हैं, उससे दीन में कोई नया हुक्म नहीं आ जाता। अगर हमारे वो काम करने से दीन में कोई नया हुक्म शामिल नहीं हो जाता तो हुजूर के करने में शामिल हो जाता। यानी जैसे हम दीन में नफल काम करते हैं ऐसे हुजूर भी करते हैं। इसकी एक और मिसाल ली, नबी सल्लल्लाहु अलैहि वसल्लम ने हज को बतौर एक सुन्नत जारी कर दी। अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने एक हज किया, अमल हो गया उस पर, एक और हज किया, तो आप क्या कहेंगे? आप कहेंगे दो मरतबा हज करना सुन्नत है? कहेंगे ठीक है सर। यानी ये हुजूर ने बतौर नफल हज किया, इल्ला ये कि खुद हुजूर उसकी कोई हैसियत मुतय्यन करते। तो नबी सल्लल्लाहु अलैहि वसल्लम के आमाल में इसको भी देखना अलग अलग जरूरी होता है। एक काम को आप कब बतौर दीन जारी कर रहे हैं और कब फिर उस पर खुद नफल के तौर पर अमल कर रहे हैं। अगर उस पर नफल के तौर पर अमल करना जायज है, दो बार करेंगे, चार बार भी करेंगे, दस बार भी करेंगे, मसलन आपने अगर ये बात एक बार मुतय्यन कर दी कि नमाज एक दीन का हुक्म है और नमाज की ये शरायत है, ये आदाब है, ये हुदूद है, और ये भी बात उसूल के तौर पर वाजे कर दी आपने, कर दी या कुरान ने कर दी कि नफल के तौर पर नमाज पढ़ी जा सकती, तो अब शरीयत ये बन गई। लेकिन नफल के तौर पर नमाज पढ़ी जा सकती है इसकी 110 सूरतें हो सकती। कोई नफल के तौर पर मुसीबत में नमाज पढ़ेगा, कोई नफल के तौर पर शुक्राने में नमाज पढ़ेगा, कोई नफल के तौर पर महज अल्लाह का तकर्रुब हासिल करने के लिए नमाज पढ़ेगा। आप उठे और आपने कहा कि मैं दो रकत नमाज ना पढ़ लूं। तो एक है दीन की हैसियत से जारी करना, सुन्नत की कैटेगरी में सिर्फ वही अमाल जाएंगे उसी चीज पर जो आपने जारी कर दी, वो हो गई, साबित हो गई दीन के अंदर। एतकाफ है, रिसालत पाक सल्लल्लाहु अलैहि वसल्लम ने एतकाफ को मशरू कर दिया, यानी दीन के तौर पर जारी कर दिया। पहले भी अंबिया के जारी था, आपने भी जारी कर दिया, अब खुद आपने एतकाफ करना शुरू किया। जब आप खुद एतकाफ करना शुरू करेंगे तो हो सकता है कि हर साल कर, लेकिन ये हर साल एतकाफ करना जो है ये क्या चीज होगी? हुजूर एक नकल अमल कर रहे हैं, या वो आपके लिए जरूरी हो, या वो आपकी खसूसियत है, और या बतौर नकल अमल कर रहे हैं। यानी ये नहीं हो सकता कि आप कहें कि अच्छा पहले साल का एहतिकाफ करना एक सुन्नत हो गई, दूसरे साल का एहतिकाफ करना दूसरी सुन्नत हो गई, तीसरे साल का एहतिकाफ करना तीसरी सुन्नत हो गई, ये नहीं होता। यानी चीज को एक मरतबा वो करार पाना है, इल्ला ये कि दूसरी मरतबा करने को भी हुजूर कोई एक खसूसी चीज दे रहे हैं, हैसियत दे रहे हैं, वरना वो महज नफल है जैसे आप पढ़ते हैं, इधर हुजूर भी पढ़ते
हैं। लेकिन दीन जैसा कि आपने कहा तो दीन ही का एक हिस्सा है, उसके ऊपर बतौर वो अमल किया गया, जैसा कि कुर्बानी ये दीन का एक हिस्सा है और सुन्नत है। अगर इसके ऊपर कोई किसी का बच्चा पैदा होता है उसको फिर ये करता है अकीका, तो क्या ये दीन नहीं होता?
नहीं, तो आप जो नमाज पढ़ते हैं दीन ही होता है, लेकिन बच्चे का के पैदाइश के ऊपर कुर्बानी करना जो है, या तो इसको हुजूर बतौर खास जारी करें अलग से,
ये सुन्नत मैं नहीं कह रहा आपको, तो सुन्नत तो पहले है ना, ये कुर्बानी करना इसी मौके पे या ईद के मौके पे कुर्बानी जैसे हम करते हैं, ये तो सुन्नत के तौर पे जारी हो गई।
और साथ ही ये हुक्म आपको बता दिया गया कि आप किसी भी मौके पर नफल के तौर पर कुर्बानी कर सकते हैं।
जी,
ये दो बातें दीन में आ गई।
जी,
ये तो दीन हो गया ना।
जी,
अब नफल के तौर पर आप कई मौकों पर करेंगे, तो हर हर को अलग सुन्नत करा दिए।
नहीं, मैं सुन्नत नहीं उसको कहा, क्या वो दीन ही के हुक्म हो गए जैसे आपने कहा कि सुन्नत पर बतौर तो वो अमल करने से
वो सुन्नत नहीं बन जाती। दीन तो क्या है? दीन तो बन चुका है, पहले ही बन चुका है।
जी,
यानी कुर्बानी दीन तो बन चुकी है, नमाज दीन तो बन चुकी है,
दीन में उसकी हैसियत एक नफल की होती है,
नफल पर।
तो ये जैसे अकीका है, इसमें कुर्बानी जैसे की जाती है, क्या ये नफल करार पाएगा?
अगर हुजूर ने इसको कोई खुसूसी हैसियत दी है तो खुसूसी हैसियत तो नहीं है, ये तो उसके देखना पड़ेगा।
एक सूसी ऐसी हो तो नहीं, लेकिन नफल जो है ये तो
नफल तो है, इसमें तो कोई शक ही नहीं। यानी वो आप बेटे के पैदा होने पर कर ले, बेटी के पैदा होने पर कर ले, अपनी शादी होने पर कर ले, नफल तो है, नफल तो है। लेकिन ये कि मसलन शादी के मौके पर कुर्बानी करने को हुजूर ने बतौर दीन अलग से जारी कर दिया, फिर सुन्नत हो गई, फिर वो सुन्नत क्या होगी? फिर कुर्बानी करना सुन्नत नहीं होगी? नहीं, शादी के मौके पर कुर्बानी करना सुन्नत होगी। अगर ये आपने नहीं किया और जैसे कि किसी नफल काम को हम करते हैं वो किसी मौके पर कर दिए, तो इससे कुछ नहीं होगा। यानी ये हुजूर का नमूना आ गया हमारे सामने, तो हुजूर ये नफल भी पढ़ा करते हैं। जी सुन्नत, मैं नफी सिर्फ इस बात की कर रहा हूँ, उसको हसना में जो ही मैंने छिड़ाई।
ये कुर्बानी की इससे मुझे ख्याल आया कि ये लोग जो सदके के लिए देते हैं कोई गोट या कोई चीज, उसका क्या है?
अल्लाह की राह में खर्च करने का एक हुक्म है ना कुरान में, अल्लाह की राह में खर्च,
ये किसी गोट या कोई देते हैं वो भी कुर्बानी ही है,
कुर्बानी और क्या, अल्लाह की राह में कुर्बानी कर देते हैं इंफाक के तौर पर। असल में तो कुर्बानी अल्लाह की राह में उस जमाने में जब भेड़ बकरियां लोगों का माल था वहां से शुरू हुई, अब वो एक बड़ी रवायत बन चुकी है। फिर एक दूसरी कुर्बानी हुआ है इब्राहिमी कुर्बानी है, उसका अपना एक मकाम,
लेकिन इसकी वैल्यू है, सबका देना चाहिए, जायज है, अच्छा है।
नहीं, ये तो कुरान में अल्लाह ताला ने आपको कहा है ना कि आप अल्लाह ताला की राह में खर्च करें, सबका क्या है अल्लाह की राह में खर्च। चौथा उसूल यह है कि सुन्नत पर बतौर तत्व अमल करने से भी वो कोई नई सुन्नत नहीं बन सकती। अच्छा, इसको उलट दीजिए थोड़ा सा ताकि आपको वैशता हो, कुरान के किसी हुक्म पर भी बतौर तत्व अमल करने से वो कुरान का कोई नया हुक्म नहीं बनता, वैशत खत्म हो गई। कुरान के किसी हुक्म पर भी बतौर नफल अमल करने से वो कोई नया हुक्म नहीं बन जाता। यानी मिसाल के तौर पर कुरान ने कहा कि आप अपने इज्तिमाही मामला को शूरा के तरीके पर चलाएं, अब हमने कहा जो हम अपने इदारे में भी इज्तिमाही मामला को शूरा के तरीके पर चलाते हैं, फला जगह भी चलाते हैं, बाज़ जगहों पर यह वाजिब होगा, बाज़ जगहों पर एक नफल है, ठीक है, अच्छा आपने उसको अपना पता है, घर में भी अगर आप शूरा बर्पा कर रहे हैं कौन रोकता है, बेबाद खुश हो जाए। चौथा उसूल यह है कि सुन्नत पर बतौर तत्व अमल करने से भी वो कोई नई सुन्नत नहीं, वैशत जो है ना वो बसा औकात महज एक इस्तला हो जाती है, जैसे अभी ये जेरे बहस है ना कद्दू खाना, तो भाई आ गया है दीन। अभी एक यहाँ के रफीक पूछ रहे थे कि जी बात ये है कि अमामा बांधना मिसाल के तौर, तो मैंने एक साहब से कहा, बहुत बहस कर रहे थे मेरे साथ इस मामले में कि नहीं जब आ गया है तो फिर आ गया, मैंने कहा अच्छा मैं कुरान की कायद करता हूँ, कुरान मजीद ये कहते हैं कि ऐदुलकुम मस्तता तुम मिन कुव्वतिन वर बातिल खैर, तुम लोग अपने घोड़े बहुत अच्छी तरह तैयार करके जिहाद के लिए रखो ताकि उसके जरिए से तुम अल्लाह के दुश्मनों को मरूब कर सको। अब आप ये बताइए कि घोड़ा नहीं टैंक, घोड़ा भाई घोड़ा है, हाँ घोड़ा है, वो कौन सी चीज है कि जो आपको ये बताती है घोड़ा नहीं, अरे घोड़ा तो है, तो कुरान मजीद के अहकाम में भी देखा जाए कौन सी चीज है वो वहीं रह गई है, यानी वहां घोड़े का जिक्र जो है वो बतौर हुक्म नहीं हुआ, बतौर कानून नहीं हुआ, बतौर शरीयत नहीं हुआ, बल्कि बतौर इक्तिसाद, घोड़े उस जमाने में कुव्वत की अलामत हो गई उसके भीतर। अब आप ये कहेंगे नहीं कि घोड़ा जो है ना वो तैयार करके रखना जो है ये है असल में जिहाद की तैयारी, तो मैं ये कहूंगा कि हम आते इसके लिए इससे बेहतर कोई लफ्ज है नहीं लोगों को, ये सुन्नत में भी होगा कुरान में, वो कौन सी चीज है कुरान में इस आयत के होने के बावजूद जो आपको ये बताती है कि ये घोड़े को तैयार रखना ये दीन नहीं है, कौन सी चीज है जो बताती है ये कि ये दीन नहीं है? कोई पहला उसूल है ना इसको आप अप्लाई करते हैं, वही पहला उसूल है कि घोड़ा पालना दीन नहीं, जिस तरह घोड़ा पालना दीन नहीं है कुरान में है, कुरान की आयत पढ़ी है मैंने, आयतुम मस्तुम बातुल खैर, तुम सारी तैयारी जिहाद के लिए करो और खास तौर पर घोड़े बहुत अच्छे तरीके से तैयार करो ताकि तुम्हारे अंदर जंगी ताकत,
इसको मतलब हमने एटम बम सही बनाया फिर तो,
ये
एटम बम तो फिर सही बना दिया,
नहीं इसमें तो घोड़ा दे पैसे
ये भी एक ताकत की अलामत है ना, घोड़ा वो उस वक्त की ताकत की अलामत है,
वो एक अलग पैसा, मैं सिर्फ यह कर रहा हूं कि घोड़ा जो है उसका जिक्र आ गया ना कुरान में और हुक्म के अंदाज में जिक्र आया घोड़ा पालो, वो कौन सी चीज है कि जो जहां इस आयत को पढ़ने के बाद आपको ये कहती है कि ये दीन नहीं, ये कुरान का हुक्म नहीं है, कौन सी चीज कहती है? वही पहला उसूल है जो यहां पे आप बोला ये दीन नहीं, यानी अगर अगर तो घोड़ा पालना दीन है या कुरान ने उसको दीन करार दिया होता तो फिर तो भाई घोड़ा ही पाला जाता, फिर एटम बम नहीं बनाया जा सकता, तो कुरान में भी होता है और सुन्नत में भी होता, दोनों जगह ये देखना।
अरे ये कुरान में दीन जैसे कहते हैं बयान हुआ है, कुरान दीन की किताब है, इसमें तारीख भी बयान हुई है कुछ?
कुरान दीन की किताब नहीं है, कुरान रसूलुल्लाह की सरगुजश्त के इंतजार है, उसमें दीन भी बयान हुआ है, दीन भी बयान
हुआ है, कुरान में दीन भी बयान हुआ
है, ये भी बहुत आम,
इसमें तारीख भी है और इस तरह की बातें जैसे आपने दाजी है पाली है ये चीजें हैं,
इसमें दीन का हुक्म भी बयान हो रहा है जी, और उसके साथ ही घोड़ा पालना जरूरी नहीं है।
لیکن یہ چیزیں دین نہیں ہیں. اسی طرح کیا سنت میں بھی ایسی کچھ چیز ہے کہ جو دین بھی ہو اور دین نہ بھی ہو؟
یوں نہ کہیں کہ سنت میں نہیں, یوں کہیں کہ رسالت میں آپ صلی اللہ علیہ وسلم کی طرف سے صادر ہونے والی چیزوں میں یہ سب چیزیں ہیں. سنت تو ہم نے دین والی حصے کو قرار دے دیا نا, اصل میں حضور ہے. حضور ایک مکان کے اندر بیٹھے ہوئے ہیں جب بے شمار چیزیں آپ نے صادر کر دی ہیں, قول سے, فعل سے, تصویر سے.
سر ہم نے دو چیزوں کو دین قرار,
یعنی وہاں قرآن ہے نہیں, قرآن میں دین ہے. دین ہم کو دو سنتوں میں ملا, ایک قرآن میں ملا, ایک سنت میں.
اور سنت میں دین ہے,
سنت دین ہے, سنت سراسر دین, سنت سراسر دین ہے, رسول اللہ سراسر دین ہے. یعنی رسول اللہ صلی اللہ علیہ وسلم سے معاشرت کی چیزیں بھی صادر ہو رہی ہیں, آپ کو واقعہ بھی سنا رہے ہیں, آپ کو حکایت بھی کر رہے ہیں, آپ اپنی معاشرت کے لحاظ سے بھی معاملہ کر رہے ہیں. سنت حضور سے صادر ہونے والا دین, سنت وہ چیز نہیں کہ دوسری چیز بھی
کمپلیٹ.
چوتھا اصول یہ ہے کہ سنت پر بطور تتبع عمل کرنے سے بھی وہ کوئی نئی سنت نہیں بن جاتی. ہم جانتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے اس ارشاد خداوندی کے تحت کہ وَمَن تَتَبَّعَ خَيْرًا فَإِنَّ اللَّهَ شَاكِرٌ عَلِيمٌ, یا خیر نہ کیا استعمال ہوا ہے, یعنی جس نے کوئی بھی نیکی کا کام کیا نفل کے طور پر, یہ تتبع کا لفظ یہیں سے ہے. وَمَن تَتَبَّعَ خَيْرًا, یعنی قرآن مجید نے ایک اصول بیان کر دیا, میرے پاس تو ایک خاص حکم تھا لیکن اس کو بیان اس طریقے سے کیا کہ جس سے اصول نکلا ہے, جس نے کوئی بھی نیکی کا کام نفل کے طور پر کیا تو اللہ تعالیٰ اس کو قبول کرنے والا ہے. یعنی اس سے گویا یہ اصول قائم ہو گیا کہ ہر وہ کام جو نیکی کا کام ہے اسے آپ بطور نفل کر سکتے ہیں, یہ قرآن نے بیان کر دیا. اب حضور نے اس قرآن کے حکم پر عمل کیا, کیسے کیا؟ آپ نے اس ارشاد خداوندی کے تحت شب و روز کی پانچ لازمی نمازوں کے ساتھ نفل نمازیں بھی پڑھی. یعنی قرآن مجید نے جب یہ کہا کہ کوئی بھی نیکی کا کام جو تم نفل کے طور پر کرو, نفل کے طور پر یعنی اپنی طرف سے, لازم نہیں تھا, وہ واجب نہیں کیا گیا تھا, تم کوئی بھی نیکی کا کام جب اپنے طور پر کرو گے تو اللہ اسے قبول فرمائے گا. تو اب حضور کو اس پر عمل کرنا تھا نا, حضور تو بہترین نمونہ ہمارے لیے. تو آپ نے کیا کیا, آپ نے سنت کے طور پر پانچ نمازیں جاری کی, یہ سنت ہے. آپ نے ان پانچ نمازوں کے ساتھ جو آپ نے سنت کے طور پر آپ ہی نے جاری کی, انہی نمازوں کو بطور نفل پڑھا, انہی نمازوں کو بطور نفل پڑھا, جیسے کہ ہم قرآن کے کسی حکم پر بطور نفل ادا کرتے ہیں. تو شب و روز کی پانچ لازمی نمازوں کے ساتھ نفل نمازیں بھی پڑھی ہیں, رمضان کے روزوں کے علاوہ نفل روزے بھی رکھے ہیں. نفل قربانی کوئی چیز بھی اپنی اس حیثیت میں سنت نہیں, یعنی جب وہ بطور دین کے جاری کی جا رہی تھی تو سنت, جب اس دین کو جاری کر کے پیغمبر اس پر بطور نفل عمل کر رہے تھے نفل. یعنی یہ پھر فرق کرنا پڑے گا حضور کے صادر ہونے والے اعمال کے. رسول اللہ صلی اللہ علیہ وسلم نے جس طریقے سے ان نوافل کا اہتمام کیا ہے, جس طریقے سے ان نوافل کا اہتمام کیا ہے, اسے ہم عبادات میں آپ کا اسوہ حسنہ تو کہہ سکتے ہیں. یعنی یہ حضور کا عبادات کے معاملے میں بہترین نمونہ ہے. کہ دیکھیے حضور نے صرف یہی نہیں کیا کہ جو نماز لازمی تھی وہ پڑھی, بلکہ اس کے اندر نفل نمازیں بھی پڑھی. یہ بہترین نمونہ بھی حضور نے ہمارے سامنے پیش کیا. تو یہ عبادات میں آپ کا اسوہ حسنہ ہے, اس کو اسوہ حسنہ تو کہہ سکتے ہیں, مگر اپنی اولین حیثیت میں ایک مرتبہ سنت قرار پا جانے کے بعد بار بار سنن کی فہرست میں شامل نہیں کر سکتے. یعنی یہ ایک حکم ثابت ہو گیا, حضور نے ثابت کر دیا, ثابت ہونے کے بعد آپ نے 10,000 مرتبہ اس پر بطور نفل عمل کیا, تو آپ اب ہر دفعہ یہ نئی سنت نہیں بنا لیں گے, وہ بن گئی ایک بار. یعنی ایک بار ایک قانون پاکستان کے آئین میں طے ہو گیا, اب اس پر بطور فرض بھی عمل ہونا ہے, اور اگر اس پر نفل کے طور پر عمل کیا جا سکتا ہے نفل کے طور پر بھی عمل ہونا ہے. یہ مجھے بھی کرنا ہے, آپ کو بھی کرنا ہے, حضور بھی کرتے, حضور بھی کرتے, اس کو آپ سنت کے طور پر جاری نہیں کر رہے ہوتے. جی بالکل ایسے ہی, مثلا حضور صلی اللہ علیہ وسلم نے فرض نمازیں پڑھی, اس کے ساتھ آپ نے کچھ نفل نمازیں بھی پڑھی, اور لوگوں کو یہ کہا کہ بھائی یہ نفل نمازیں اگر تم پڑھو گے تمہارے لیے بڑے درجے کا باعث بنے. یہ نفل نماز ہے, حضور نے خود بتا دیا. اچھا جیسے ہی ایک آدمی نے روک کر پوچھا حضور صلی اللہ علیہ وسلم سے کہ جی یہ بتائیے کہ میرے لیے کیا حکم ہے نماز کے معاملے میں, روزے کے معاملے میں, حج کے معاملے میں, آپ نے فرمایا یہی ہے نماز ہے, یہ فرض نماز ہے, یہ روزہ ہے. انہوں نے کہا اس کے علاوہ الا ان تطوع, اس کے علاوہ نقل ہے جب جائے پڑھنا. यानी ये कैटेगरी आपने खुद भी मुतय्यन कर दिया, बिल्कुल तयशुदा कैटेगरी। अच्छा, यही मामला किसी काम को उसके दर्जा कमाल पर अंजाम देने का, यानी जाहिर है कि नमाज आप ऐसे भी पढ़ सकते हैं कि ना दिल लगा हुआ है, ना ठीक तरीके से आपने सजदा किया है, ना ठीक तरीके से रुकू किया है, लेकिन बस अदा हो गई, और नमाज बहुत आला तरीके से भी पढ़ी जा सकती है। तो हर चीज में एक उसका कमाल का दर्जा भी होता है। आप गुसल यूं भी कर सकते हैं कि और नहर में डुबकी लगे बाहर आ गए, और गुसल किसी कायदे जाबते तमाम के साथ ही कहते हैं ऐसे करते थे भाई मैं तो सियाती आदमी हूँ, यानी जाते जाते सड़क के ऊपर गुसल हो। तो यही मामला किसी काम को उसके दर्जा कमाल पर अंजाम देने का भी है। नबी सल्लल्लाहु अलैहि वसल्लम का वजू और गुस्ल इसकी बेहतरीन मिसाल है, यानी इसकी मिसाल अगर लेनी हो तो बेहतरीन मिसाल है वजू और वजू को हुजूर ने बतौर सुन्नत जारी किया, गुस्ल को जारी किया। अब आपने अपने ही इन दोनों अहकाम पर अमल भी तो करके दिखाया और उसका एक बड़ा आला नमूना पेश किया। आपने जिस तरीके से ये दोनों काम किए हैं इसमें कोई चीज भी असल से जायद नहीं है कि इसे एक अलग सुन्नत ठहराया जाए, बल्कि असल ही को हर लिहाज से पूरा कर देने का अमल है, यानी हर लिहाज से पूरा कर दिया। आपके वजू को देखकर यह कहना मुश्किल हो गया कि इससे ज्यादा भी कुछ हो सकता है, बेहतरीन तरीके से आपने वजू कर दिया, जिसका नमूना आपने अपने वजू और गुस्ल में पेश फरमाया है। लिहाजा ये सब चीजें भी उस्वाए हसना ही के ज़हन में रखी जाएंगी, इन्हें सुन्नत नहीं करार दिया जा सकता। यानी सुन्नत वो दीन होगा जो आपने अव्वलन इनिशिएट करके दीन बनाया, उस पर जब आप अमल करेंगे तो अमल तो 1000 सूरतों में किया जा सकता है। जब बतौर फर्ज अमल कर रहे हैं तो तामील कर रहे हैं अपने ही हुक्म की। कुरान कहता है ना आमल रसूल बिमा अंजला इलैह, यानी रसूल खुद भी उस चीज पर ईमान लाया जो उस पर नाजिल की गई। तो हुजूर ने कहा नमाज फर्ज है, 4 रकत नमाज ज़ोहर की फर्ज है, ये हो गया उस नमाज को सुन्नत करार देना। अब आप नमाज पढ़ने के लिए खड़े हो गए, ये क्या हुआ? ये आपने जिस चीज को फर्ज करार दिया उस पर आपने अमल किया। अच्छा, जब आप नमाज पढ़ने के लिए खड़े हुए तो आपने कहा अच्छा मैं इस नमाज को जो अल्लाह का हुक्म था इसको अदा करने के बाद मजीद अपनी तरफ से दोहरा के नमाज पढ़ रहा हूं, तो ये क्या हुआ? उसी सुन्नत को बतौर नफल अदा कर दिया। ये फर्क करना पड़ेगा ना
सर। ये जैसे नमाज में हम पहली दफा जाने नबी सल्लल्लाहु अलैहि वसल्लम नमाज के सुन्नत में इसको शुमार किया, शायद जारी किया, इसके बाद भी कुछ रवायतें किया आपने सजदों में या रुकू के दरमियान पहले या
बाद? मैं ये कहता हूं बतौर नफल
जी, ये चीजें सुन्नत के दरमियान
जी लगवाद आपने नमाज में। अच्छा, ये भी जरूरी नहीं होता कि वो चीज उस्वाए हसना के ज़हन में लाज़मन आ जाए, वो महज नफल भी रहे। उस्वाए हसना असल में किसी काम को बेहतरीन तरीके पर करना, सिर्फ वही कैटेगरी में, वरना मुजर्रद तामील हो गई या महज नफल पढ़ लिया।
अच्छा जी, ये 3 मरतबा धोना या 3 मरतबा कोई लफ्ज कहना जैसे सजदे में, रुकू में, या ताक ही पे इसरार क्यों किया गया? ये भी कोई
इसरार नहीं किया गया, पसंद किया,
पसंद ही किया नहीं, लेकिन
हमारे ये बड़े मसले हैं
जी।
एक लफ्ज आपने बोला और सुनते हैं कहीं से कहीं पहुंच गए, एक चीज को पसंद करना, एक चीज बेजार करना, ये 2 अलग अलग बात है। हुजूर ताक की चीजों को पसंद करते थे, वजह ये है कि हर मौके के ऊपर ये चीज मरहूज रहे कि सारा आलम ज़ौजैन है और इसमें एक वाहिद खुदा है। तो ये बया एक तरह से एक अलामती तौर पर आपके जहन में इसको जिंदा रखने का तरीका उन्होंने इख्तियार किया। अच्छा जनाब, 5वां उसूल ये है, 5वां उसूल ये, यानी ये तो वो मामला हो गया कि जिसमें हुजूर बतौर नफल अपने ही बयान करदा दीन पर, अपने ही तय करदा दीन पर नफल पर अमल करते हैं। यानी आप ये देखिए ना कि एक हुजूर की हैसियत है दीन देने वाले की और एक हैसियत है खुद उस दीन पर अमल करने वाले की, तो इसको भी अलग अलग करना पड़ता है वरना सूरत खराब हो जाती है। इसकी बड़ी अच्छी मिसाल है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा इकराम को कहा, ये बड़ी मशहूर रवायत है, ये कहा कि भाई मगरिब से पहले भी 2 रकअतें पढ़ लिया था, 1-2 मरतबा आपने फरमाया। तो सहाबाए किराम कहते हैं कि हुजूर ने उसके बाद ज्यादा जोर नहीं दिया ताकि ऐसा ना हो कि लोग इसको सुन्नत समझें। तब देखिए हुजूर कह भी रहे हैं, तरगीब भी दे रहे हैं, लेकिन सहाबा इससे वाकिफ है कि किसी चीज को सुन्नत करार देने का मतलब तो ये होगा कि फिर आप असल में मगरिब से पहले 2 रकअतें पढ़ने को बतौर दीन जारी कर रहे हैं। नहीं, वो बता दिया सहाबा ने यह तबसरा करके कि हम समझते हैं इस बात को कि ये नफल पढ़ने की तरगीब, इससे ज्यादा कुछ सुनना अल्फाज ही। तो 5वां उसूल यह है कि वो चीजें जो महज बयान फितरत के तौर पर आई है वो भी सुन्नत नहीं, यानी एक चीज पहले ही साबित है कि वो एक फितरी हुक्म है, पहले से मालूम, पहले से मालूम कि ये एक फितरी हुक्म है, फितरत के अंदर पहले से मौजूद है, تو اب حضور صلی اللہ علیہ وسلم ہر وقت تو صرف دینی تو نہیں بولتے نا, اس فطری چیز کو بھی بیان کرتے ہیں اسی موقع کو. تو جیسے قرآن کے اندر اگر کوئی چیز پہلے سے ہے تو آپ اس پر عمل ہی کریں گے نا, اسی طرح اگر کوئی چیز پہلے سے فطرت میں ہے تو اس کو بیان ہی کریں گے, اس پر عمل کریں گے, وہ آپ سے انیشیٹ ہی نہیں ہوئی تو سنت بھی نہیں کراتا. تو وہ یوں سمجھ لیجئے کہ چیز کو بطور دین پیغمبروں سے انیشیٹ ہونا چاہیے. اگر وہ آدم علیہ السلام سے لے کر اب تک فطرت کے اندر موجود ہے انسان کی تو بس کچھ نہیں ہے, وہ فطری دین ہے, دین ہے وہ بھی, لیکن اسے سنت کی کیٹیگری نہیں رکھ سکتے. یہ ہم پیچھے دیکھیے پڑھ چکے ہیں, یعنی قرآن پر تدبر کے مبادی میں پڑھ چکے ہیں کہ قرآن کی دعوت جو ہے یہ تین سٹیپس سے گزری ہے. اس کے پس منظر کے مقدمات یا پریمسز یہ ہیں, پہلے دین فطرت, وہ دین جو اللہ تعالیٰ نے انسان کی فطرت پہ ودیت کر دی ہے, یہ پہلا دین ہے. اس کے بعد دین ابراہیمی کی روایت جس کو ہم سنت کہتے ہیں, اس کے بعد قرآن. اب جس وقت آپ کے سامنے کوئی چیز آئے حضور نے کہی ہوا, تو جیسے اس بات میں اگر قرآن پہلے اس کو انیشیٹ کر رہا ہے تو وہ آپ سے منسوب نہیں کی جائے گی, قرآن کا حکم قرار دیں گے. اسی طرح اگر وہ ایسی چیز ہے کہ وہ اصل میں نہ آپ نے انیشیٹ کیا نہ قرآن نے کیا, وہ تو اصل میں فطری بات ہے. مثلا اس کی سادہ مثال پہلے لیجیے, کوئی پیچیدہ مثالوں پر آپ لوگوں کو بات جھگڑا کرنا ہے تو سادہ مثال لے لیجیے. ایک دن حضور صلی اللہ علیہ وسلم مسجد میں تشریف لائے, آپ نے کہا لوگوں جھوٹ نہ بولو. یہ کیا ہے یعنی یہ بات کہ قرآن مجید بھی کہتا ہے کہ جھوٹ نہ بولو, تو یہ قرآن کا حکم نہیں ہے, یہ فطری حکم ہے, اس کو قرآن نے بیان کیا, یہ فطرت کا حکم ہے جس کو قرآن نے بیان کر دیا. یہ قرآن سے نہیں شروع ہوا, یعنی قرآن نے آ کر نہیں بتایا پہلی بار لوگوں کو کہ جھوٹ بولنا بری بات. تو وہ یاد رکھیے وہ بحث وہ پیچھے ہو چکی ہے, جس میں ہم نے یعنی اس کا عنوان تھا دین کی آخری کتاب, اس میں یہ بتایا تھا کہ پہلا دین فطرت کا دین ہے, تمام اخلاقی اصول جو ہے فطرت کا دین ہے. یعنی یہ پیغمبروں نے نہیں شروع کیا, یہ خدا نے انسانی فطرت میں دیا ہے. پیغمبر جب اس کو بیان کرتا ہے, جب حضور نے کہا جھوٹ نہ بولنا, تو آپ نے کیا کیا, آپ نے جھوٹ نہ بولنے کو دین نہیں بنایا, دین میں پہلے سے موجود ایک حکم کی تاکید فرمائی. اس سے آپ پہلے بات سمجھ لیجیے, کیونکہ پھر نازک مثالوں کو پتا گزر لڑنا ہے آپ کو تو لڑیے آپ. تو یہ بات واضح ہو گئی, یعنی ایک چیز جو ہے وہ دین ہے, دیکھیے دین کی نفی نہیں ہو رہی, وہ کس کیٹیگری میں جائے گا؟ اگر وہ فطری دین ہے تو وہ فطرت کی کیٹیگری میں جائے گا, اگر وہ دین ابراہیمی کی روایت ہے تو سنت کی کیٹیگری میں جائے گا, اور اگر وہ قرآن نے پہلی بار انیشیٹ کیا ہے حضور کی بعثت کے بعد, تو وہ پھر قرآن کیا. تو گویا دین میں تین کیٹیگریز جو ہے یہ ہم پڑھ چکے ہیں پہلے, یہاں صرف اس جانب کیونکہ بحث اب آ گئی ہے اشارہ کر رہا ہوں. یعنی دین کی جب کوئی بات ہوگی تو یہ طے کیا جائے گا کیا یہ دین فطرت ہے تو اس کیٹیگری میں چلا جائے گا, کیا یہ دین ابراہیمی کی روایت ہے یعنی سنن انبیاء میں سے ہے اس کیٹیگری میں چلا جائے گا, اور اگر اس کے بعد قرآن میں پہلی بار انیشیٹ ہوئے تو قرآن کیا کرتا. اس کا فرق نہ کرنے سے جو مسائل پیدا ہوئے ہیں وہ بھی آگے آپ جب دیکھیں گے تو سمجھ میں کیسے مسائل پیدا ہوئے اور کتنے نازک مسائل پیدا ہو جاتے ہیں. پانچواں اصول یہ ہے کہ وہ چیزیں جو محض بیان فطرت کے طور پر آئی ہیں, یعنی حضور کی زبان سے صادر ہوئی ہیں, رسالت میں آپ صلی اللہ علیہ وسلم نے ان کو بیان کیا ہے, لیکن وہ اصل میں فطرت کا بیان ہے. جیسے میں نے آپ کو مثال دی, وہ بھی سنت نہیں, یعنی ان کو سنت نہیں کہا جائے گا, اس لیے کہ یہ تو پہلے سے ثابت ہو چکی دین کے طور پر, انسانی فطرت میں ثابت ہے. کچھلی والے درندوں, چنگال والے پرندوں اور پالتو گدے کا گوشت کھانے کی ممانعت سے متعلق نبی صلی اللہ علیہ وسلم کے ارشادات اسی قبیل سے. حضور نے کہا مثلا لوگوں نے خیبر کے موقع کے اوپر گدے پکا کے ہڈیاں چڑھا دی, لوگ کہا گوشت کھائے ہوئے بہت دن ہو گئے تھے, مسلمان اس معاملے میں ویسے بھی بہت قیاس واقع ہوئے. تو اچھا یہ واقعہ جس طرح بیان ہوتا ہے اس میں لوگوں کا خیال یہ تھا کہ سارے کے سارے لوگوں نے نہیں, کچھ لوگوں نے, بڑا لشکر تھا اور گرد و پیش سے بہت سے قبائلی اور دوسرے عرب بھی آئے ہوئے, تو بعض لوگوں نے پڑھ لیا. تو حضور صلی اللہ علیہ وسلم کو اطلاع نہیں تھا, آپ نے کہا کہ نہیں یہ غریب پوچھتا ہے بھائی یہ کیا چیز ہٹاؤ اس, یعنی اس کا مطلب یہ ہے کہ گدے کے گوشت کی حرمت نہیں آپ قائم کر رہے ہیں, گدے کے گوشت کی ممانعت تو موجود ہے فطرت میں, लोगों ने उसकी खिलाफ वर्जी कर रही है तो हम तोज्जो लगा रहे हैं कि ये वो कर रहे हैं, खाने की चीज़ है, क्या काम जा रहे हैं।
तो बस आपने उसको तबसरा किया है तो उस वजह से मना किया था कि सवारी जो कम पड़ जाएगी।
नहीं ऐसा नहीं, हुजूर के जो अल्फाज हैं वो ये है कि इन हर एक ये नजस है,
बयान फितरत से दीन, दीन फितरत जिसे हम कहेंगे उसमें हुरमत नहीं होती, ये इसे हुरमत नहीं साबित होगी गधे के, गधे के खाने की।
ये तो साबित नहीं है,
अभी आपने कहा ना कि हुरमत नहीं साबित हो रही गधे के खाने की।
नहीं हुजूर से इसकी हुरमत नहीं साबित हो रही, हुजूर की तरफ इस हुरमत की नस्बत दुरुस्त नहीं, यानी ये दीन फितरत की हुरमतों में मौजूद होगा, हुरमतों में होगा या इकराहतों में होगा वो एक अलग बहस है। यानी वो कुरान के आदाम में भी इकराह हुरमत की तकसीम तो अपनी जगह रहेगी, वो दीन फितरत की हुरमतों में।
सर ये सुन्नत के बारे में तो हम जान गए हैं कि इसको ज्यादा करने का क्या तरीका है,
अभी नहीं जाना, अभी तो
किस तरह समझेंगे कि ये बयान फितरत,
आपकी फितरत बता दें, जब है ही बयान फितरत तो फितरत बताना चाहिए।
बाद लोगों की ये फितरत जिनकी मस्क हो जाती है वो तो ये
बिल्कुल ठीक बात है, फितरत मस्क हुई होगी तो जिसकी हुई होगी उससे बहस हो जाएगी, ऐसे ही जैसे कुरान के हुक्म को समझने में हो जाएगी। यानी अगर सहीफा इलाही को पढ़ने में इख्तलाफ हो सकता है तो सहीफा फितरत को पढ़ने में भी इख्तलाफ हो सकता है, हो जाए फिर हम दलाइल देंगे बहस कर लेंगे। अच्छा बहस के नतीजे में जैसे कुरान मजीद को किसी हुक्म पर हो सकता है तबाक ना हो सकता, बाकी ना हो सकता, तो पहले तो आप अपने जहन में ये वादे कर लीजिए कि कोई चीज ऐसी नहीं जिसमें लोगों को बिल्कुल कायल किया जा सके। इससे पहले तदब्बुर कुरान के मबादी बयान करते हुए हमने मीज़ान और फुरकान के ज़ेरे उनवान हदीस और कुरान के बाहमी ताल्लुक की बहस में बदलायल वाज़े किया है कि कुरान में ला अजिदु फीमा उहिया इलैया और इन्नमा हर्रमा अलैकुम भी हुर्रमा अलैकुम की तहदीद के बाद ये उसी फितरत का बयान है जिसके तहत इंसान हमेशा से जानता है कि न शेर और चीते और हाथी कोई खाने की चीज है और न घोड़े और गधे दस्तरखान की लज्जत के लिए पैदा की है। इस तरह की बात दूसरी चीजें भी रवायतों में बयान हुई हैं, उन्हें भी इसी ज़ैल में समझना चाहिए और सुन्नत से अलग इंसानी फितरत में उनकी इसी हैसियत से पेश करना चाहिए। यानी कभी ये नहीं कहना चाहिए कि हमारे दीन में झूठ बोलना मना है, दीन फितरत में झूठ बोलना मना है, इंसानों के मुसलमा दीन में झूठ बोलना मना है, दीन इब्राहिमी में खतना है। यानी अब ये चीज जो है ये असल में ऐसी नहीं है कि इंसान फितरी तौर पर इसको जान सकता था, ये अंबिया अलैहिस्सलाम ने आके ये बात उनको बताई, लेकिन किन्होंने बताई, हुजूर ने नहीं, अंबिया अलैहिस्सलाम ने, हुजूर ने इसकी तस्दीक कर दी। और चोर का हाथ काट दो जानी को कोड़े मार दो कुरान का होता है, तीनों दीन है। यानी पूरे के पूरे कुरान मजीद में किसी जगह पर मर्दों के साथ जिंसी ताल्लुक जो है इसकी हुरमत नहीं बयान हुई, इसका हुक्म भी नहीं बयान हुआ, लेकिन ये इंतहाई शरी जुर्म है। किस उजूर पर? दीन फितरत पर। चुनांचे कुरान ने देखिए क्या कमाल किया है, जब इस मामले का जिक्र औरतों के मामले में आया तो कहा है सो अमर हुकुमुल्लाह, यानी वो तरीका इख्तियार करो जिसका अल्लाह ने तुमको हुक्म दिया, कहा दिया, यानी फितरत में दे चुका है, मैं दे चुका हूं हुक्म अल्लाह तआला कहते हैं, कुरान में नहीं हुक्म देंगे, ऐसा अमर हुक्म अल्लाह। तो अमर इलाही जो है वो फितरत का अमर है पहला, उसके बाद अंबिया की सुन्नत है और उसके बाद कुरान, कुरान दीन की आखिरी किताब है। ये ध्यान रखें,
सूअर का गोश्त कुरान का होता है
जी,
सूअर के गोश्त को ना करा,
सूअर का गोश्त जो है ये अंबिया अलैहिस्सलाम के तमाम अधियान में रहा है, लेकिन अरबों के यहाँ ये रवायत खत्म हो चुकी थी, इस वजह से हम कैटेगरी में इसको कुरान के हुक्म में रखने पे मजबूर हैं, वरना तो मौजूद है तौरात में भी मौजूद है। यानी सूअर सिर्फ हम ही नहीं कहते, इससे पहले भी नाखून
काटना बयान फितरत में नहीं
है जी,
नाखून काटना
अगर अंबिया अलैहिस्सलाम ने उसको बयान कर दिया है और दीन करार दे दिया है तो वह एक कदम मजीद आगे बढ़ के उसको बयान कर दें। ये पाँच चीजें ऐसी हैं जो फितरत है, लेकिन अंबिया अलैहिस्सलाम ने इसमें कानून सारी, यानी एक दूसरी चीज जो होती है उसमें फिर कानून सारी कर दी जाती है। मिसाल के तौर पर गधे का गोश्त तो पहले ही खाना बना था, ये भी उसके बाद कानून सारी कर दी गई, गधा अगर कहीं कहीं जगह पका हुआ हो तो आप थोड़ा सा प्लेट में परे रखते हैं इसको, तो आप ये कानून सारी एक मखसूस लॉजिक।
इस तरह तीन सोर्स भी बन जाते दीन के,
ابھی ہم قرآن اور سنت کو دین کہتے ہیں، تین کہہ دیں کہ
قرآن اور سنت جو ہے وہ انبیاء علیہ السلام محمد الرسول اللہ سے جو دین صادر ہوا ہے اس کا سورس ہے.
ٹھیک، فطرت،
فطرت تو پہلے سے موجود ہے.
لیکن اگر اب اس کو کلیکٹیولی کہا جائے کہ آپ تینوں،
اگر مثال کے طور پر
جس طرح آپ نے سنت کے لیے بھی کہا قرآن بطور تتوع وہ مزید نئی چیز نہیں بنی تھی، اب اگر اسی طرح اگر انہوں نے قانون، پیغمبروں نے اللہ نے فطرت کو قانون سازی کر کے اس طرح بنا دیا، لیکن اگر ہم اس کو اسی طرح لائیں
قانون سازی میں پھر آگے کچھ بات کی جاتی ہے، یعنی وہ ایک اگلی بحث ہے. میں نے کہا تھا کہ اگر رسول اللہ صلی اللہ علیہ وسلم اس بات کو بطور سنت جاری کر دیتے کہ قربانی یہ ہے تو نفل ہو لیکن بچوں کے پیدائش پر کی جائے، بطور نفل کی جائے، تو آپ گویا ایک نفل چیز کو آپ نے لیا اور ایک مزید اس کو سنت کے طور پر جاری کر. تو یہ جناب میں جو چیزیں وہ فطرت ہی بحث کی جائے گی، وہ حضور کی زبان سے صادر ہو گئی ہیں، بلکہ حضور کیا قرآن سے صادر ہو گئی ہیں، تب بھی وہ قرآن کا حکم نہیں قرار پا جائیں گی، وہ پہلے سے بولیں گے. جھوٹ بولنے کے بارے میں قرآن کہے گا، بددیانتی کے بارے میں کہے گا، لیکن وہ احکام، اس کی بڑی سادہ مثال میں آپ کو دیتا ہوں، یتیموں پر ظلم نہیں ہونا چاہیے، یہ انبیاء کا حکم ہے. یعنی آپ کی فطرت کیا کہتی ہے؟ ٹھیک، یتیم اگر تمہارے گھر میں ہے تو اس کا جو مال ہے اس کو آپ اپنے کاروبار کے مال میں ملا کر اس کو اکٹھا کاروبار کر سکتے ہیں یا نہیں کر سکتے. اب کیا ہوا، ایک فطری بات کے اوپر قانون سازی ہو، اس مثال سے آپ سمجھیں، ایک فطری بات پر. اب اس کو دین کے احکام میں بیان کرنا چاہیے، اس لیے کہ وہ بات فطری نہیں تھی، وہ تو مزید اس کے اوپر قانون سازی ہو.
یہ مینڈک اور چھٹیاں وغیرہ جو ہیں ان سے کراہت محسوس ہوتی ہے، لیکن دنیا کا ایک بہت بڑا حصہ ہے جو یہ استعمال کرتا ہے بڑی رغبت کے ساتھ، اس کو ہم کہاں پلیس کریں گے؟
تو آپ یہ کہیں گے کہ ہماری فطرت میں یہ ممنوع ہے، ان لوگوں کے ہاں اس کی ممانعت کیونکہ موجود ہے تو ہم ان پر بحث کریں، گفتگو کریں، یعنی اپنی فطرت ان کو کمیونیکیٹ کریں. ہو گئی تو اچھی بات ہے، نہ ہوئی تو
یہ فطرت فرق ہو گئی انسانوں کے اندر.
فطرت جبلت نہیں ہے، جبلت تو خلاف ورزی نہیں ہوتی، فطرت کو تو انسان مسخ کر لے، اس کی خلاف ورزی کرتا ہے. حیا فطرت ہے لیکن اتر گئی. فطرت کا مطلب یہ نہیں کہ انسان اس کی خلاف ورزی نہیں کر سکتا، فطرت کا مطلب یہ ہے کہ وہ چیز تھی تو انسان کی شخصیت کا ایک تقاضا تھا، لیکن انسان تو ارادہ اور اختیار لے کے آیا اس کی خلاف ورزی کرتا ہے، اور خلاف ورزی بعض اوقات اس کے لیے روزمرہ کی چیز بن جاتی ہے. ایک بار کپڑے اتار کے دیکھ لیجیے، اس کے بعد کبھی بھی شرم نہیں آئے گی اطمینان سے آپ اتار دیں. پہلی مرتبہ ذرا مشکل پیش آئی. اچھا، چھٹا اصول یہ ہے کہ وہ چیزیں بھی سنت نہیں ہو سکتی جو نبی صلی اللہ علیہ وسلم نے لوگوں کی رہنمائی کے لیے انہیں بتائی تو ہیں. پچھلی چیز کے بارے میں ذکر کروں نا، آپ دیکھیں مجھ سے اکثر لوگ سوالات کرتے ہیں اور یہ کہتے ہیں کہ جی داڑھی کیا ہے، میں کہتا ہوں بھائی فطری چیز ہے، یا پچھلے اصول کی روشنی میں تو سمجھ لیں، یعنی حضور کی زبان سے بھی اس کے بارے میں کچھ باتیں بیان ہوئی ہیں،
فطری
چیز ہے. بس اسی کو میں واضح کرتا ہوں کہ جو چیز فطری ہے وہ فطری رہے گی. اب فطری چیز کی کیا نوعیت ہے، کیا حیثیت ہے، وہ انسان اپنی فطرت کی
رہنمائی کرتا ہے. یہ داڑھی اگنا فطرت ہے یا اس کو
پرانا فطرت ہے؟ یہ داڑھی اگنا فطرت ہے، داڑھی رکھنا مردوں کے لیے فطری چیز ہے، بس
نہ
صرف یہ کہ اس کے معاملے میں انسان کے رجحانات میں تبدیلیاں آتی رہتی ہیں بلکہ اس کو مسخ بھی کرتا رہتا ہے، تو اس میں بحث ہو جائے.
دین داڑھی پھر دین ہوئی،
اس کا کیسے پتا چلے گا کہ
انبیاء علیہ السلام کے علاقوں میں اگر وہ جاری ہے اور ان کے ہاں اس پہ اہتمام کیا جا رہا ہے اور صالحین کی ٹریڈیشن چلی آ رہی ہے، تو ہم کہیں گے یہ فطری چیز اور ہماری اپنی فطرت بھی شامل ہے.
پھر دین کے اصول کے مطابق پھر دین ہوئی
جی،
اصول دین کے، آپ کے اصول کے مطابق پھر یہ دین
ہے، فطرت، دین ہے فطرت.
مسلمان ہم جو
دین فطرت ہونے کا مطلب یہ نہیں تھا کہ چیز لازم ہو گئی ہے،
نہیں. اب جب ایک آدمی دین میں داخل، دین کے تو ہر حکم لازم نہیں ہے،
یہ پہلی بار مجھے معلوم ہوا.
نہیں ایسا حکم جو یعنی جو دین بطور دین
ایک دین نفل ہوتے ہیں. دین کے احکام کی کیٹیگریز یہ ہے کہ واجب ہوگا یا نفل ہوگا.
جی
ہوں گے نا
جی.
دین کے احکام کی کیٹیگری یہ ہے کہ حرام ہوگا یا مکروہ ہوگا.
تو یہ کس کیٹیگری میں آئے گا؟
پہلے تو آپ یہ مان لیجیے کیٹیگری دو ہوتی ہے نا. یہ نہ کہیے نا کہ واجب ہونا دین.
میں وہی کہہ رہا ہوں کہ یہ
اتنی بات مان لیجیے, بعد میں باقی بات بات نہیں کرتے. دین میں ہونے کا مطلب یہ نہیں ہوتا کہ چیز واجب ہو گئی. یہ پھر آپ کو بتانا پڑے گا کیا اس کے وجوب کی دلیل, وجوب کی دلیل پھر بتانی پڑے گی مزید. اب لازم کی تو آپ کو دلیل دینی ہے نا.
لازم
وہ بھی لازم نہیں ہو جائے گی, پسندیدہ چیز ہوگی نا. دین میں دونوں کیٹیگری موجود ہوتی ہیں, لازم کیٹیگری پسندیدہ کیٹیگری, حرام کیٹیگری ناپسندیدہ کیٹیگری.
جیسے جھوٹ بولنا ہے یہ فطرت کا اصول ہے.
آپ کی فطرت ساتھ ہی یہ بھی بتا رہی ہے کہ یہ بڑا بدترین جرم ہے, ساتھ ہی یہ بھی بتا رہی ہے. یعنی آپ کی فطرت جو ہے وہ یہ نہیں بتاتی کہ جھوٹ بولنا کوئی معمولی سی چیز ہے, ساتھ ہی یہ بتا رہی ہے کہ بہت ہی شدید جرم. تو سر یہ داڑھی رکھنا
پھر اتنا اہم
نہیں ہے؟ آپ کی فطرت کیا بتاتی ہے؟ دیکھیں میں جھوٹ کے بارے میں زیادہ بات کی سب لوگ کام ہو رہے ہوں.
یعنی
دیکھیے بات یہ ہے کہ میں نے اصول بتایا آپ کو کہ کسی چیز کے قرآن میں ہونے کا بھی یہ مطلب نہیں ہے. نہیں, سیاق سباق سے طے کیا جائے گا کہ یہ جہاں قرآن اس کو لازم کر رہا ہے, قرآن اس کو بطور نقل بیان کر رہا ہے, کیا حیثیت دے رہا ہے. سنت میں بھی کبھی کوئی چیز آئے گی, مثلا قربانی کو رسالت میں آپ صلی اللہ علیہ وسلم نے بطور سنت جاری کیا, تمام انبیاء نے جاری کیا ابراہیم علیہ السلام کے بعد, یہ بھی ہم قربانی دیتے ہیں. تو یہ بحث ہوتی ہے نا, آناف کہتے ہیں کہ واجب ہے, چوپے کہتے ہیں نہیں, واجب اور ناواجب ہونے کی بحث ہے, قربانی کے مشروع ہونے کی بحث نہیں. یہ تو ہر چیز پر
دین کے جو کانٹینٹ ہے, شریعت کے اندر کا جو کانٹینٹ ہے, اس میں تو اس میں بہت ساری رٹوائی انبیاء ہی سے مل جاتی ہے کہ یہ واجب ہے یہ نقل ہے. لیکن جو فطرت کی چیزیں ہوتی ہیں اس میں پھر انسان کی جو پرسنل اوپینین ہے وہی میٹر کرے گی.
جی بالکل ایسے ہی ہوگا. اس کی وجہ یہ کہ اصل میں آپ صحیفہ فطرت کو پڑھ رہے ہیں اور اس کی آیت کو پڑھنے کے بعد اختلاف رائے ہو گئے. آپ قرآن کو پڑھ رہے ہیں, یہ صحیفہ خداوندی ہے, آپ اس کو پڑھ رہے ہیں, اس کی آیت کا مدعا سمجھنے میں اختلاف ہو گیا. بالکل ایسے ہی آپ پیغمبر کی سنت, ابھی میں نے سنت کی مثال دی نا کہ قربانی جو عید الاضحیٰ کے موقع پر قربانی کرتے ہیں, اس کے بارے میں جب فقہا یہ بحث کرتے ہیں کہ کیا یہ واجب ہے, ایک گروہ کہتا ہے کہ واجب ہے, دوسرا کہتا ہے واجب نہیں ہے. دونوں قربانی کو عید الاضحیٰ کے موقع پر کرنے کا عمل جو ہے مان رہے ہیں, اس کو بطور سنت اس کو مان رہے ہیں, لیکن یہ بحث کرتے ہیں کہ اصول پر کرتے ہیں. اگر دین میں ہوتے ہی کوئی چیز واجب ہو جاتی, اس لیے یہ پہلے اصول کے طور پر جان لیجیے کہ تینوں جگہوں سے جب کوئی حکم بیان کیا جائے گا تو تینوں جگہوں پر دونوں کیٹیگریز پائی جائیں گی, حرمت کی کیٹیگری, کراہت کی کیٹیگری, استحباب کی یعنی پسندیدگی کی کیٹیگری, وجوب کی کیٹیگری, لازم ہونے کی کیٹیگری. یہ فطرت کے دین میں بھی ہوتی ہے, یہ سنت میں بھی ہوتی ہے, یہ قرآن میں بھی.
ان کے کیا پرنسپل ہیں
جی؟
وجوب کے اور کراہت کے کیا پرنسپل؟
یعنی قرآن میں ہوگا تو قرآن کے سیاق سباق, اس کی آیت, اس کے تربت سے معلوم ہو جائے گا. سنت سے ہوگا تو حضور کو اس کو اپنے عمل سے واضح کر دیں, اور اگر فطرت میں ہوگا تو آپ کو فیصلہ کر دیں.
اب یہ جو کچھ فطرت میں چیزیں اور حضور کے عمل میں بھی نظر آتی ہیں ہمیں, مثال کے طور پہ داڑھی لے لیں, تمام انبیاء, کہا جاتا ہے کہ تمام انبیاء نے رکھی, اس کے بعد صحابہ میں بھی عام, تو
حضور بہت سے کام بھی کرتے ہیں, یہ تو معلوم ہو گیا.
جی جی,
اس سے وجود کچھ نہیں ہوگا, بھی کرتے ہیں پسندیدہ.
ایک نفل کی آپ اس کو مداومت کے ساتھ کریں تو وہ
نفل ہی رہے, یعنی آپ ساری زندگی صبح کے وقت اٹھ کے دو رکعت نماز پڑھیں فرض ہو جائے. جو چیز اپنی اصل میں نفل نفل نہیں,
جو فرض نمازیں ہیں جیسے پانچ نمازیں,
فرض داڑھی کبھی رکھنے اور نہ رکھنے کا کیا طریقہ ہے؟
ایک فرض نماز ہے, فرض نمازیں جس طرح پڑھتے ہیں پانچ,
وہ حضور نے فرض کیا ہے تب فرض نہیں ہے. اگر حضور ساری زندگی بھی ان کو پڑھتے اور اس کے ساتھ یہ بات واضح کر دیتے کہ یہ عبادت ہے, حضور نے ساری زندگی تہجد پڑھی اور بتا دیا کہ تم لوگوں کے لیے فرض نہیں, ہو گئی. ایک رات ہے جس میں حضور نے چھوڑی, ساری زندگی پڑھی ہے, ہو گئی واجب آپ کا. किसी से समझ नहीं पा रहा। छठा उसूल चीज ये है,
इब्राहिम अलैहि सलाम ने सुन्नत दाढ़ी रखी, सुन्नत
रखी थी
कार की, सारे अंबिया ने रखी है तो
कैसे मालूम हो? आपका मार्ग है छठा उसूल ये है कि वो चीजें भी सुन्नत नहीं हो सकती जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने लोगों की रहनुमाई के लिए उन्हें बताई तो है। आप देखिए ये और एक नाजुक कैटेगरी आ गई। छठा उसूल ये है कि वो चीजें भी सुन्नत नहीं हो सकती जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने लोगों की रहनुमाई के लिए उन्हें बताई तो है, लेकिन इस रहनुमाई की नौइयत ही पूरी कतईयत के साथ वाज़ह कर देती है कि उन्हें सुन्नत के तौर पर जारी करना आपके पेश नजर ही नहीं। यानी जब आप वो बात कर रहे हैं तो ये बता भी रहे हैं साथ और वाजे भी कर रहे हैं, अपने तर्ज़-ए-अमल से वाजे कर रहे हैं, अपने तरीके से वाजे कर रहे हैं कि नहीं ये मैं को सुन्नत के तौर पर जारी कर रहा हूं। मसलन एक सहाबी हुजूर के पास आ गए, उसने कहा कि हुजूर ये जो है ना अल्लाह ताला ने हुक्म दिया है कि आपके बारे में दुआ की जाए है ना कुरान में हुजूर के लिए बुलंदी दर्जा, इसको दुरूद कहते हैं हमारे, बुलंदी दर्जात की दुआ की जाए। वो आ गया और उसने आगे आपसे पूछा कि हुजूर ये दुआ कैसे करें? तो हुजूर ने कहा चाहे कर लो, दो चार मरतबा पूछा तो आपने कहा अच्छा ऐसे करें। आप बताइए क्या हुआ? यानी आपने बताया तो है, बताया तो है लेकिन पूछने पर बताया है, इस्तेफसार पर बताया है, बताते वक्त भी अच्छा ये कर लो या ऐसे कर लो, ये कुछ भी नहीं हुआ। यानी कुछ भी नहीं हुआ, आपने बताया तो है लेकिन बताने का पूरा तरीका ये बता रहा है कि उसे बतौर सुन्नत जारी करना पेश नजर ही नहीं। यानी ये बताने का तरीका बता रहा है कि एक बंदा आया उसने आगे कहा और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने कहा अच्छा ऐसे करें, कोई दूसरा आता आप कहते अच्छा उसका कर कहते। इसकी एक मिसाल नमाज में कादे के अज़कार है, यानी नमाज में ये जो आप तहियात पर बैठते हैं, हमारे यहाँ की इस्तलाह है या तशहुद में बैठते हैं, कादा कहते हैं ना इसको, इसकी एक मिसाल नमाज में कादे के अज़कार है। रवायतों से मालूम होता है कि आपने लोगों को तशहुद और दुरूद भी सिखाया है और इस मौके पर करने के लिए दुआओं की तालीम भी दी है, लेकिन यही रवायतें वाज़ह कर देती हैं कि इनमें कोई चीज भी ना आपने बतौर खुद इस मौके के लिए मुकर्रर किया और ना सिखाने के बाद लोगों के लिए इसे पढ़ना लाजिम करा दिया। ये आपके पसंदीदा अज़कार है और इनसे बेहतर कोई चीज तसव्वुर नहीं की जा सकती, लेकिन इस मामले में आपका तर्ज अमल साफ बताता है कि आप लोगों को किसी बात का पाबंद नहीं करना चाहते बल्कि उन्हें ये इख्तियार देना चाहते हैं कि वो आपकी सिखाई हुई ये दुआएं भी कर सकते हैं और इनकी जगह दुआ मुनाजात के लिए कोई और तरीका भी अपना सकते हैं। यानी हुजूर का बताने का अंदाज ही बता रहा है कि भाई चाहो ये दुआ कर लो चाहे ये दुआ कर लो। लिहाजा सुन्नत सिर्फ यही है, सुन्नत सिर्फ यही है कि कादे में अल्लाह ताला से दुआ की जाए, इसके अलावा कोई चीज भी इस मौके पर सुन्नत की हैसियत से मुकर्रर नहीं की गई। ये एक मिसाल है। दूसरी मिसाल देखिए कितनी अमूमी मिसाल है। नबी सल्लल्लाहु अलैहि वसल्लम को किसी दिन साहबा ने ये पूछा कि ये बारह हम ये देखते हैं कि आप नमाज जब शुरू करते हैं ना तो सूरह फातिहा पढ़ने से पहले कुछ देर खामोश रहते हैं, अल्लाह अकबर करके तो कुछ खामोशी के बाद सूरह फातिहा पढ़ते हैं। तो आपने फरमाया मैं इस मौके पर ये दुआ पढ़ता हूँ जो आप सलाह पढ़ते हैं, ये और इसके अलावा किसी दूसरे मौके पर पूछा आपने कहा मैं एक और दुआ पढ़ता हूँ। आप मुझे ये बताइए कि अगर ये दीन था, अगर इसको सुन्नत के तौर पर जारी करना मकसूद था तो हुजूर खामोश क्यों रहे? पूछने ही पर क्यों बताया? अच्छा ना पूछा जाता तो फिर किधर जाता दीन? और हुजूर को हुक्म दिया गया है कि जो दीन मैंने तुमको दिया है अगर इसको पहुंचाने में एक दिन के लिए भी कोई खामोशी हो गई तो फरमा बल्लग कर रिसालत हो, आप मुजरिम करार पा जाएंगे कि आपने दीन को नहीं पहुंचाया। क्यों खामोश रहे नबी सल्लल्लाहु अलैहि वसल्लम? बताइए। इसलिए कि आप इसे दीन के तौर पर जारी करने नहीं चाहते। भाई पूछने वाले ने पूछ लिया, जब पूछा तो आपने बताया मैं ये अमल करता हूँ। तो ये हुजूर का पसंदीदा अमल तो हो गया लेकिन इसको आप जारी नहीं कर सकते। तो अब मैं क्या करूंगा? मैं ये करूंगा कि जब आप मुझसे पूछेंगे कि नमाज के लाजमी अज़कार कौन से हैं तो मैं कहूंगा सूरह फातिहा और उसके बाद कुरान पढ़ना। क्या मुझे ये सलाह जो हम पढ़ते हैं मर्जी पढ़ लो मर्जी ना पढ़ लो हो गई ना, ये ऐसे होती है। یعنی اب آپ مجھے بتائیں میرے پر سوالات ہیں. اگر آپ یہ کہیں گے کہ حضور صلی اللہ علیہ وسلم نے بتا دیا بتا تو دیا, لیکن آپ یہ کہیں گے بطور سنت میں کہتا ہوں پہلے کیوں بتایا, جو پہلی تین نمازیں گزر گئی ہیں ان میں کیوں نہیں بتایا, پڑھ دو آپ پہلے سے. سوال کروں گا نا میں اس بارے میں. اس وجہ سے یہ بھی ضروری ہے کہ یہ طے کیا جائے. تو کعبہ جو ہے آپ جب تشہد پہ بیٹھتے ہیں اس میں کوئی ذکر حضور نے مقرر نہیں کیا. آپ کا جی چاہے تو کعبے پر بیٹھنے کے بعد کہیے خدا پیغمبر آپ کے لیے ہم درود و سلام بھیجتے ہیں, سلام نماز ہو گئی, کوئی فرق نہیں. کعبے پر آپ بیٹھے اور بیٹھ کر آپ نے کہا ربنا آتنا فی دنیا حسنت و فی الآخرت حسنت و قنا عذاب النار, نماز ہو گئی, کوئی فرق نہیں. لیکن حضور نے جو کچھ لوگوں کو ان کے سوالات کے جواب میں یا ان کی خواہش پر سکھایا, اس کی روشنی میں یہ اذکار جو ہے اب لوگ کرتے ہیں کہ پہلے وہ اتحیات پڑھتے ہیں, پھر درود پڑھتے ہیں, پھر اس کے بعد دعا کرتے ہیں. یہ بہت پاکیزہ طریقہ ہے, بہت پسندیدہ طریقہ ہے, اچھا طریقہ ہے, لیکن ان میں سے کوئی چیز حضور نے جاری نہیں کی. بس یہ کہا ہے کہ کعبے میں دعا کر لیں. ابھی ہے یہ ساتواں اصول جو ہے یہ ویسے ایک منٹ کا ہے, اگر آپ کا ایک منٹ ہے تو ختم ہو جائے گا. ساتواں اصول یہ ہے, ساتواں اصول یہ ہے کہ جس طرح قرآن خبر واحد سے ثابت نہیں ہوتا, یہ بحث ہم کر چکے ہیں نا قراءتوں کی بحث میں, یا اخبار احاد سے بھی قرآن نقل ہوا ہے لیکن وہ ثابت نہیں ہوتا, اسے قرآن نہیں کہتے. اسی طرح سنت بھی اس سے ثابت نہیں ہوتی. اس طرح قرآن ثابت نہیں ہوتا, اس طرح سنت بھی ثابت نہیں ہوتی. کیوں؟ سنت کی حیثیت دین میں مستقل بذات ہے. یعنی ذرا حوصلہ کر کے کہیے کہ ہے یا نہیں ہے نا. سنت کی حیثیت دین میں مستقل بذات ہے. رسول اللہ صلی اللہ علیہ وسلم اسے پورے اہتمام, پوری حفاظت اور پوری قطعیت کے ساتھ انسانوں تک پہنچانے کے مکلف تھے. یعنی دونوں میں سے ایک بات کیجئے, تھے یا نہیں تھے؟ اگر یہ دین تھا تو پھر اس کو پہنچانے کے مکلف تھے نا. پھر اس حکم کا مستحق تھا یہ کہ اگر اس کو نہیں پہنچایا تو فما بلغ کا رسالت ہے. اخبار احاد کی طرح اسے لوگوں کے فیصلے پر نہیں چھوڑا جا سکتا تھا کہ وہ چاہیں تو اسے آگے منتقل کریں اور چاہیں تو نہ کریں. اخبار احاد یا حدیثیں جتنی ہیں ان میں حضور نے یہ اہتمام نہیں فرمایا کہ پہنچاؤ. حضور نے کسی بندے کو بات کرنے پر یہ بھی نہیں کہا کہ دوسروں کو بتا دینا. اگر ان سے دین ثابت ہوتا ہے تو اس کا مطلب ہے تبلیغ رسالت کا فریضہ ادا ہی نہیں, کیونکہ اگر اس نے نہ پہنچایا تو پھر کیا بنے گا. لہذا قرآن کی طرح سنت کا باقی بھی امت کا اجماع ہے. یعنی جس طرح قرآن امت کے اجماع سے ثابت ہوتا ہے, ہمارے احاد پر ملنے والا قرآن قرآن نہیں ہے. اس وقت موجود اخبار احاد سے قرآن بھی منتقل ہوا ہے, میں بتا چکا ہوں اس سے پہلے, لیکن وہ قرآن نہیں ہے. اسی طریقے سے بہت سی چیزیں حدیثوں میں منتقل ہوئی ہیں, لیکن یہ کہ ان سے دین میں کوئی اضافہ نہیں ہوتا. لہذا قرآن کی طرح سنت کا ماخذ بھی امت کا اجماع ہے, اور جس طرح وہ صحابہ کے اجماع اور قولی تواتر سے امت کو ملا ہے, اسی طرح یہ ان کے اجماع اور عملی تواتر سے ملی ہے. اس سے کمتر کسی ذریعے سے رسول اللہ صلی اللہ علیہ وسلم کے اسوہ حسنہ اور آپ کی تفہیم و تبیین کی روایت تو بے شک قبول کی جا سکتی ہے, لیکن قرآن و سنت کسی طرح ثابت نہیں ہوتی. یعنی قرآن کے لیے اجماع ضروری ہے. قرآن کے کسی حکم کی آپ نے تفہیم کی, آپ نے تبیین کی, آپ نے وضاحت کی, یہ اس میں بہت اچھی بات یہ تو, لیکن یہ کہ نہ قرآن خبر واحد سے ثابت ہوگا, حدیث سے قرآن ثابت نہیں ہوتا, نہ سنت حدیث سے ثابت نہیں.
سر یہ قرآن میں کس آیت میں یہ چیز بیان ہوئی کہ دین جو ہے اجماع کے ساتھ منتقل ہونا چاہیے؟
قرآن میں کسی آیت میں یہ بیان نہیں.
میں شاید میری غلطی سے ہو جائے, وہ جو آیت امت وسط لتکون شہداء علی الناس ویقوم الرسول علیہم شہیدا,
اس میں بھی یہ بیان ہے
کہ رسول کی ذمہ داری ہے کہ صحابہ کرام کو کے اوپر بحیثیت امت اس دین کی شہادت دیں, اور ان کی ذمہ داری یہ ہے کہ بحیثیت امت اس دین کی شہادت لوگوں کو اوپر دیں.
یہ آیت تیرے پاس کیا ہے کہ مطلب اس کا یہ مطلب نہیں ہے. سنت کی تعین کے یہ سات رہنما اصول ہیں, انہیں سامنے رکھ کر اگر دین کی اس روایت پر تدبر کیا جائے جو رسول اللہ صلی اللہ علیہ وسلم سے قرآن کے علاوہ اس امت کو منتقل ہوئی ہے, تو سنت بھی قرآن ہی کی طرح پوری قطعیت کے ساتھ متعین ہو جاتی ہے. یعنی اگر آپ ان سات اصولوں کو سامنے رکھ کر رسالت میں آپ صلی اللہ علیہ وسلم سے جو کچھ ثابت ہوا ہے قول میں, فعل میں اور تقریر و تصویب میں, اس پر غور کریں گے, تو جب ان ساتوں اصولوں کو آپ اپلائی کر دیں گے, تو اپلائی کرنے کے بعد سنت بھی ویسی ہی متعین ہو جائے گی جیسے قرآن میں، ویسی ہی قطعیت سے ثابت ہو جائے گی جیسے قرآن.
پھر سنت موقدہ اور غیر موقدہ تو کیا ہوگا؟
کوئی چیز نہیں، لوگوں کی باتیں ہیں. حضور نے کوئی سنت موقدہ اور غیر موقدہ نہیں. تو یہ جناب میں نے ختم کر دیا، لیکن ظاہر ہے کہ اس کے بارے میں بہت سے سوالات ہیں. اگلی نشست میں انشاءاللہ عزیز ہم پہلے آپ غور کیجئے ان سب چیزوں پر، غور کر کے وہ سوالات متعین کریں گے. تدبر حدیث کی بحث سے پہلے ہم ان سوالات کو دیکھیں گے. اگر ایک نشست کافی ہوئی تو ٹھیک ہے، نہ ہوئی تو دونوں اس کی نظر کر لیں گے، اور پھر انشاءاللہ اس کے بعد شروع کریں گے مبادی تدبر حدیث. یعنی حدیث کا دائرہ کیا ہے؟ نہ حدیث قرآن دیتی ہے، نہ حدیث سنت دیتی ہے. حدیث قرآن اور سنت دونوں کو یا تو بیان کرتی ہے اور یا ان کی تفہیم کرتی ہے، ان کی تفہیم. اقول قولی هذا واستغفر الله العظيم.